नमस्कार, कार्यक्रम अन्तर संवादबाट म बाबुराम तिमिल सिन्हा। आदरणीय श्रोताहरू, अहिले अर्थतन्त्रका बाह्य सूचक सबल अवस्थामा रहे पनि आन्तरिक सूचक भने संकुचनकै अवस्थामा रहेका छन्। पूँजीगत खर्च अर्थात विकास पूर्वाधारका लागि विनियोजित बजेट अपेक्षाकृत रूपले खर्च हुन सकिरहेको छैन। चालू आर्थिक वर्षमा सरकारको दोस्रो चौमासिक बित्ने लाग्दा पूँजीगत खर्च जम्मा 21.41% मात्र रहेको छ। विकास खर्च न्यून विनियोजन त्यसमाथि खर्च समेत नहुने समस्यामा अपेक्षित सुधार आउन नसक्दा पूँजी सिर्जना र रोजगारी वृद्धिका कार्यमा बढ़ोत्तरी हुन सकिरहेको छैन। लक्ष्य अनुरूपको राजस्व संकलन हुन नसक्दा चालू खर्च धान्न पनि मुस्किल हुने अवस्था विद्यमान रहेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले विभागीय मन्त्री र प्रशासनिक नेतृत्वलाई बजेटको प्रभावकारी कार्यान्वयन गर्न पटक पटक निर्देशन दिए पनि विगतको अभ्यासमा ठोस सुधार भने हुन नसकेको टीका टिप्पणी पनि अहिले भइरहेको छ। बैंक तथा वित्तीय संस्थाले अधिक तरलताको समस्या भोगिरहेका छन् भने उत्पादनमूलक क्षेत्रमा लगानी बढ़न सकिरहेको छैन। आयात र निर्यातमा विगतको तुलनामा केही सुधार भएको छ, तर लक्ष्य अनुरूपको सुधार भने हुन सकिरहेको छैन। यस्तैका बीच सरकार आगामी आर्थिक वर्ष 2082-83 बजेट लेखन कार्यमा जुटिसकेको छ। आजको अन्तरसंवादमा हामी चालू आर्थिक वर्षको बजेट कार्यान्वयनको अवस्था, आगामी योजना, आर्थिक वृद्धि र विकासमा गरिनुपर्ने पहल लगायतका विषयमा केन्द्रित भएर राष्ट्रिय योजना आयोगका सदस्य डाक्टर प्रकाश कुमार श्रेष्ठसँग कुराकानी गर्दैछौ। सदस्यज्यू, स्वागत छ यहाँलाई कार्यक्रम अन्तरसंवादमा।
हजुर, धन्यवाद, नमस्कार।
चालू आर्थिक वर्षको शुरूआतदेखि नै प्रधानमन्त्री केपी शर्मा ओलीले बजेट कार्यान्वयनमा विशेष चासो देखाइरहनु भएको छ, जुन कुरा यहाँलाई पनि अवगत छ। तर नतिजा प्राप्तिको हिसाबले मूल्याङ्कन गरेर हेर्ने हो भने यो खर्चको अवस्थामा सुधार हुन सकेको छैन, खास गरी विकास खर्चमा देखिएको समस्यामा सुधार आउन सकिरहेको देखिँदैन। विगत पछिल्लो वर्षमा यो समस्या धेरै नै देखिएको छ, किन यस्तो समस्या देखा परेको होला? मैले कुराकानीको शुरूआत यसै प्रश्नबाट गरे।
हो, तपाईँले भने जस्तै सामान्य प्रधानमन्त्रीज्यूले चासो दिनुभएको स्थिति छ। तापनि अझै बजेट कार्यान्वयनको सन्दर्भमा हामी पोहोरभन्दा केही सुधार भए पनि, गत सालभन्दा केही सुधार भए पनि अझ त्यो पर्याप्त चाहिँ छैन। खास गरी अब हाम्रो पुँजीगत खर्च साधारण खर्चभन्दा पनि पुँजीगत खर्च अलि कम हुने, समयमा नहुने गर्ने प्रवृत्ति चाहिँ यो वर्ष पनि छ। गत वर्षभन्दा केही सुधार चाहिँ हो, तर अहिले पनि तपाईँले अघि भने जस्तै हिजोसम्म 21% मात्रै पुँजीगत खर्च बजेटको भएको छ। त्यो बजेटमा पुँजीगत खर्च अलि महत्वाकांक्षी भएर राखिएको स्थिति पनि हो। त्यो सुधार हुन धेरै धेरै कारणहरू छन्। हाम्रो एकातर्फ यो आयोजना व्यवस्थापन र आयोजनाको यो कार्यान्वयन गर्ने क्षमता भनौँ, त्यसमा धेरै कमी कमजोरीहरू छन्। अर्कोतर्फ आयोजनाका छनौटका कुराहरू पनि छन् र कतिपयमा प्राप्त बजेट, धेरै आयोजनाहरू हुँदाखेरि प्राप्त बजेट नहुने अनि बजेट नभइसकेपछि कतिपय कार्यान्वयनमा नजाने, कतिपय अन्य समस्याले गर्दा बजेट छ तर कार्यान्वयन गर्न नसकिने अथवा कार्यान्वयनमा नजाने, पैसा छ तर कार्यान्वयन नहुने, कतिपयमा कार्यान्वयन हुन सक्ने तर पैसा नहुने जस्ता विरोधाभास स्थिति पनि देखिएको छ।
अर्थतन्त्रका बाह्य सूचकहरू सकारात्मक अवस्थामा नै देखिन्छन्, अझ भनौ हालसम्मकै राम्रो स्थितिमा अर्थतन्त्रका बाह्य सूचकहरू रहेका छन्। तर विगतदेखि नै आन्तरिक सूचकहरू कमजोर अवस्थामा देखिएका छन्। यद्यपि सरकारले अर्थतन्त्रका आन्तरिक सूचकलाई कसरी सबल बनाउन सकिन्छ भनेर विभिन्न किसिमका अभ्यासहरू पनि गरिरहेको छ। अहिले बैंकिङ प्रणालीमा अधिक तरलता, अपेक्षित राजस्व संकलन हुन नसक्नु, लगानीमा पनि वृद्धि हुन सकिरहेको अवस्था छैन। अर्थतन्त्रका आन्तरिक सूचकमा देखिएका समस्याहरूमा किन समाधान हुन सकेन? अब यहाँले त राष्ट्रिय योजना आयोगमा आर्थिक व्यवस्थापनको क्षेत्र पनि हेर्दै आउनु भएको छ, यसलाई कसरी हेर्न र लिन सकिन्छ त?
हो, अझै तपाईँले भने जस्तै बाह्य क्षेत्र सुधार भएको तर आन्तरिकमा अझै अपेक्षित ढङ्गले सुधार नभएको कुरा हो। तर हामीले यसलाई अलिक पछाडि गएर पनि हेर्नुपर्ने हुन्छ। यो अब कोभिड आयो, कोभिडको प्रभाव नराम्रोसँग पर्यो, त्यसपछि कोभिडबाट पुनरुत्थान हुने क्रममा बाह्य क्षेत्रमा नराम्रोसँग दबाव पर्यो, बाह्य क्षेत्रलाई करेक्सन गर्ने क्रममा लिएर नीतिका केही प्रभावहरू अहिले देखा परेको स्थिति पनि छ। अहिले क्रमशः तपाईँले भनेपछि बाह्य क्षेत्रमा सुधारको देखि नै सुरु भएको हो र अहिले पछिल्लो समय निर्यात आयातमा पनि सुधार भएको स्थिति छ, सुधार हुने जाने हुँदै जाने पनि देखिएको छ। त्यो सन्दर्भमा त्यसको इम्प्याक्ट, त्यसको असर अब आन्तरिक अर्थतन्त्रमा पनि क्रमशः पर्नुपर्छ र बिस्तारै पर्ने पनि देखिन्छ। अहिले राष्ट्रको सङ्कलन गत वर्षभन्दा सुधारमा छ, तर हामीले अपेक्षा गरे अनुसार, हाम्रो आवश्यकता अनुसार नभएको चाहिँ हो, तर गत वर्षभन्दा सुधार छ। ऋण प्रवाह ब्याङ्किङ प्रणालीबाट जाने ऋण प्रवाह पनि गएको वर्षभन्दा सुधार छ, तर हामीले अपेक्षा गरेको लक्ष्य गरेको अनुसार चाहिँ हुन सकेका छैन। अहिले तपाईँले भने जस्तै ब्याङ्किङ प्रणालीको तरलतामा पनि गएको वर्ष अथवा विगतका केही महिनाहरूभन्दा अलि कम हुँदै गएको, कर्जा प्रभाव बढ्दै गएको स्थिति छ। आयातमा सुधार भयो, कुनै बेला नकारात्मक आयात थियो, अहिले आयात नै पछिल्लो 7 महिनामा 10% वृद्धि भइसकेको स्थिति छ। त्यतातर्फ पनि कर्जा प्रभाव भइरहेको, सेयर बजारमा बजार पनि चलायमान भइरहेकोले गर्दा त्यतातर्फ पनि कर्जा प्रभाव भएको छ। तर हाम्रो अलिकति संरचनात्मक समस्याहरू छन् जसले गर्दाखेरि उत्पादक वृद्धितर्फ त्यति कर्जा प्रवाह हिजो पनि हुन सकेको थिएन र यसमा अझै सुधार हुन चाहिँ बाँकी छ।
अहिले अब आगामी आर्थिक वर्षको बजेट लेखनको कार्य पनि प्रारम्भ भएको छ। विगत वर्षहरूमा बजेटलाई आधार मानेर विगत वर्षहरूका बजेटलाई आधार मान्दा आगामी वर्षको बजेट के कस्तो बनाउनु पर्ला, अब विगतमा के पनि भनिन्थ्यो भने महत्वाकांक्षी योजनाहरू समेटिए त्यो अनुसारको आर्थिक स्रोतको व्यवस्थापन हुन सकेन पनि भनिन्थ्यो, चालू आर्थिक वर्षको बजेटलाई केही छरितो बनाएको भनेर सरकारले दावी गरिरहेको अवस्था पनि थियो, यद्यपि कार्यान्वयनमा जाँदा केही समस्या भने अहिले पनि देखिरहेका छन् जसलाई हामीले चर्चा पनि गरिसकेका छौं। भनिसकेपछि अब आगामी आर्थिक वर्षको बजेट कस्तो हुनुपर्छ, त्यसमा के कस्ता कार्यक्रमहरू समावेश गरिनु पर्ला त?
अब अहिले आगामी आर्थिक वर्षको लागि बजेट तयारीको प्रक्रिया सुरु भइसकेको छ। अब यो राष्ट्रिय योजना आयोगको उपाध्यक्षज्यूको अध्यक्षतामा रहने स्रोत अनुमान समितिले एक किसिमको स्रोत अनुमान गरेर आफ्नो मन्त्रालयलाई बुझाइसकेको स्थिति, त्यही स्रोतको आधारमा, त्यही सिलिङको आधारमा मन्त्रालयहरूलाई सिलिङ दिएर बजेट तयारी सुरु भइसकेको छ र अर्थ मन्त्रालयले होइन मन्त्रालयलाई बजेट सिलिङ र बजेट क्यालेन्डर अनि बजेटको मार्गदर्शन बनाउने मार्गदर्शन पनि उपलब्ध गराइसकेको स्थिति छ। तपाईँले भने जस्तै हाम्रो पछिल्ला वर्षहरूका बजेट हेर्दा अलि बढी तयारी तर्जुमाको क्रममा महत्वाकांक्षी बन्ने तर कार्यान्वयनमा जाँदाखेरि फेरि सङ्कुचनकारी हुने, किनभने स्रोत प्राप्त नहुने र स्रोत एकातर्फ स्रोतको अभाव, अर्कोतर्फ कार्यान्वयन क्षमताको अभाव, सही आयोजना छनौट हुन नसक्दाको नसक्ने होइन नसक्ने प्रवृत्तिले गर्दा पनि आयोजना कार्यान्वयन कमजोर रहेको स्थिति पनि छ। अहिले पनि अब राष्ट्रिय योजना आयोगले दिएको सिलिङ चाहिँ गएको वर्षभन्दा सीमान्त रूपले मात्रै बढाएको छ, 19 खर्ब हाराहारी दिएको स्थिति छ। तर त्यो पनि अहिलेको बजेटको जुन फाइनल अहिले मध्यावधिमा 1693 अर्बको मध्यावधि समीक्षामा आएको छ, सायद त्यो अन्तिममा जाँदाखेरि त्यो अझ कम हुन्छ, त्यसको तुलनामा अहिलेको बजेट पनि केही बढी नै जस्तो हुनसक्छ। तर मुख्य कुरो चाहिँ हामी कार्यान्वयन कसरी गर्छौँ भन्ने मुख्य कुरो, हामी कस्तो आयोजनाहरू छनौट गर्छौँ भन्ने हो। अहिले धेरै जसो आयोजनाहरू पहिल्यैदेखि नै सुरु भएको, सम्पन्न नभएको, अधकल्चो अवस्थामा रहेका धेरै आयोजना छन्, धेरै बहुवर्षीय दायित्वहरू छ, तिनीहरूलाई नै बढी प्राथमिकता राखेर वास्तवमा अहिले धेरै आयोजना विगतमा कार्यान्वयनमा गइसकेका, सम्पन्न नभइसकेको अवस्थामा ती आयोजनाहरूलाई छिटोभन्दा छिटो सम्पन्न गरेर बल्ल नयाँ आयोजनाको तयारी गर्ने, नयाँ आयोजनाहरू छनौट गर्ने, ती नयाँ आयोजना पनि अलिक प्रतिफल दिने, उच्च प्रतिफल, आर्थिक सामाजिक ढङ्गले प्रतिफल दिने खालका आयोजनाहरू छनौट गरेर अनि कार्यान्वयन गर्ने क्षमता अभिवृद्धि गर्नुपर्छ जस्तो लाग्छ। हामी कहाँ कार्यान्वयन पाटो अलिक कमजोर छ, हाम्रो एकातर्फ प्राविधिक क्षमतादेखि लिएर अन्य समस्या समाधान गर्ने, आयोजना कार्यान्वयन गर्ने सिलसिलामा विभिन्न किसिमका समस्याहरू आइपर्छन्, ती समस्या समाधान गर्ने क्षमतामा पनि कमी भएको जस्तो लाग्छ मलाई।
अब नेपालको प्रशासन प्रणाली मूलत प्रक्रियामुखी छ भनिन्छ, तर प्रक्रियामुखी हुँदाहुँदै पनि सुशासनमा फेरि अपेक्षित सुधार हुन नसकेको भनेर विभिन्न प्रतिवेदनहरूले पनि भनिरहेका छन्। प्रक्रियालाई अलि छिटो र छरितो बनाई नतिजामुखी प्रणालीतर्फ अग्रसर हुनुपर्ने अवस्था हो कि हाम्रो प्रशासनमा समस्या छ कि अब राजनीतिक नेतृत्वले नै त्यस किसिमको चाहिँ कार्यलाई अगाडि बढाउनको लागि सहयोग नगरेको हो कि समस्या चाहिँ कहाँ हो?
अब तपाईँले हाम्रो प्रक्रिया केही लामो हो, फेरि प्रक्रिया सार्वजनिक कामहरू, सार्वजनिक निर्णयहरू, सार्वजनिक खर्चकोसँग जोडिएका विषयहरूमा प्रक्रिया नपुर्याइकन गर्न पनि अप्ठ्यारो हुन्छ। त्यसमा सुशासनका कुरा भने सुशासनको कुरा पनि आउँछ, त्यसले गर्दा प्रक्रिया नभई पनि हुँदैन केही हदसम्म। सँगसँगै नतिजा निकाल्ने गरी प्रक्रियालाई बढाउनु पर्ने पनि हुन्छ। फेरि प्रक्रिया एकपटक बनिसकेपछि त्यो प्रक्रिया त्यही रुटिन वर्क हो भनेर पनि बुझ्नुपर्ने हुन्छ। जब रुटिन वर्क हो भने त्यही किसिमको टाइम लाइन, टाइम प्लान पनि गर्नुपर्ने हुन्छ। अहिले हामीले त्यस्तै ढिला हुन्छ, प्रक्रिया लामो लाग्छ, हाम्रा कानुनहरूले गरेका व्यवस्थाहरू अलि लामा छन् भनेर नै जेठ 15 गते बजेट ल्याउने भनेर संविधानमा उल्लेख गरेको स्थिति छ। जेठ 15 गते बजेट ल्याउनुको अर्थ के थियो भने तयारी गर्न पर्याप्त समय पुग्छ भन्ने हो, होइन? यो चालु आर्थिक वर्षमै झन्डै 45 दिन समय हुन्छ, त्यसपछि आर्थिक वर्ष सुरु हुँदा हुँदा होइन भइसकेपछि नै हामी कार्यान्वयनमा जान सक्छौँ, आयोजनाहरू कार्यान्वयनमा लाउन सक्छौँ भन्ने मान्यता थियो। तर प्रवृत्ति र प्रकृति चाहिँ त्यस के भयो भने उस्तै रह्यो। हामी आखिरीमा मङ्सिर पुस नभइकन चालु वर्षको आयोजनाहरू कार्यान्वयनमा लैजान सक्ने अवस्थामा रहेको पाइँदैनौँ। त्यसले गर्दाखेरि हाम्रो प्रक्रिया त सधैँ रहन्छन्, हिजो पनि त्यो प्रक्रिया गरेको, आज पनि त्यो प्रक्रिया गर्ने हो भनिसकेपछि त्यही अनुसारको हाम्रो टाइम, यो टाइम प्लान गर्नलाई हामी अलिक चुक्लिएको हो कि जस्तो लाग्छ, अथवा त्यो अनुसारको हामीले हाम्रा कामहरू मन्त्रालयका विभागका निकायका कामहरू व्यवस्थित गर्न नसकेका हो कि जस्तो पनि लाग्छ।
अब कतिपय अवस्थामा अब स्रोत सुनिश्चितता बिना नै योजना आयोजनाको घोषणा गर्ने परिपाटी पनि छ, त्यसमा राजनीतिक पहुँच, दबाव लगायतका कुराहरू पनि उठ्ने गर्दछन्। अब आर्थिक दायित्व वहन गर्नुपर्ने, अनावश्यक आर्थिक भार लिनु परेका कुराहरू पनि प्रशासन क्षेत्रबाट, आर्थिक प्रशासन क्षेत्रबाट सुनिँदै आएका छन्। यस्ता समस्याहरूको न्यूनीकरण गर्न चाहिँ कसरी अगाडि बढ्नुपर्छ? बजेट प्रणालीलाई चुस्त दुरुस्त बनाउन चाहिँ कसरी अगाडि बढ्नु पर्ला? त्यसमा राजनीतिक हस्तक्षेप हुने कुराहरू पनि बेला बखत कर्मचारी वृत्तबाट नै आउने गरेका छन्।
हाम्रो अब वास्तवमा आयोजना भनेको केही प्राविधिक, केही राजनीतिक, अलिकति त्यसको कम्बिनेसन भनौँ, त्यो सन्तुलन कायम हुनुपर्ने हो। कतिपय अवस्थामा राजनीतिक रूपले नीतिज्ञहरूले, जनप्रतिनिधिहरूले आयोजनाहरू राख्दा पनि त्यसको प्राविधिक पक्ष, आर्थिक पक्ष विश्लेषण हुन नसक्दा, अथवा पूर्व तयारीहरू प्राप्त हुन नसक्दा पनि कतिपय आयोजना कार्यान्वयनमा जान नसकेको स्थिति छ। वास्तवमा केही हिस्सा राजनीतिज्ञहरूको भूमिका र अलिक बढी हिस्सा चाहिँ प्राविधिज्ञहरूको भूमिका राखेर आयोजनाहरू छनौट गर्नुपर्ने जस्तो लाग्छ। अहिले वास्तवमा कतिपय आयोजनाहरू यस्तो आउँछ कि बजेटमा परिकल्पना गरिन्छ, बजेटमा राखिन्छ, तर त्यसको अवधारणा, त्यसको विस्तृत डिजाइन, त्यसको विस्तृत प्रस्तावहरू तयारी नै भएको हुँदैन। अनि बजेट कार्यान्वयन गर्ने बेलामा बजेट कार्यान्वयन गर्ने जुन व्यक्ति हुन्छ, फेरि जसले प्रस्ताव गर्छ र कार्यान्वयन गर्ने व्यक्ति फरक हुन्छ। कार्यान्वयन गर्ने व्यक्तिले त्यो आयोजना, त्यो परियोजनाको कन्सेप्टै, अवधारणा नै बुझ्न बाँकी रहने, त्यसलाई कसरी कार्यान्वयन गर्ने भन्ने कुराको तयारी गर्न नै बाँकी रहने, कतिपय त सुन्नमा आउँछ आयोजनाहरूको ठाउँ कहाँ हो, परियोजनाहरूको स्थान कहाँ हो भन्ने पनि पत्ता लगाउन पछि कर्मचारीहरूलाई गाह्रो हुन्छ भन्ने पनि सुन्नमा आउँछ। त्यसले गर्दा त्यो अलिक सन्तुलन कायम गर्नुपर्ने, जनप्रतिनिधिहरूले पनि त्यो कुरा अलिक बुझ्नुपर्ने, उहाँहरूको रोल पनि चाहिन्छ, चाहिँदैन, सुन्नै हुनुपर्छ भन्ने पनि होइन। तर प्राविधिक विश्लेषणका कुराहरू आयोजना कार्यान्वयन गर्न कति सकिन्छ, कतिपय प्राविधिक रूपले सम्भव नहुन पनि सक्छ, कति आर्थिक रूपले सम्भव नहुन पनि सक्छ। हामीले अहिले गरेका कतिपय प्रोजेक्टहरू, परियोजनाहरू, आयोजनाहरूको प्रतिफल एकदमै कमजोर रहेको पनि छ। त्यो प्रतिफल कमजोर रहँदाखेरि अब सरकारी आयोजनाहरूको प्रतिफल एकदमै आर्थिक रूपमा मात्र हेरिँदैन, त्यसको सामाजिक प्रतिफलका कुराहरू पनि हुन्छन्। तापनि प्रतिफल कम भयो भने हामी खर्च गरेर आयोजना परियोजनाहरू बनाउँछौँ, तर त्यसको त्यसले गर्ने अर्थतन्त्रमा गर्ने योगदान कम हुँदाखेरि हाम्रो आर्थिक वृद्धि दर कम हुने, अनि आर्थिक वृद्धि दर कम भइसकेपछि राष्ट्र सङ्कलन कम हुने, अनि राष्ट्र सङ्कलन कम भइसकेपछि हामी त्यही परियोजना आयोजना बनाउँदा लिएको ऋण भुक्तानी गर्न हामीले समस्या पर्ने, गाह्रो पर्ने स्थिति हुन सक्छ। त्यस कारणले हामीले यसमा सबैले एकातर्फ यो आयोजना परियोजना कार्यान्वयन गर्ने संयन्त्र, सरकारी संयन्त्र र आयोजनाहरू प्रस्ताव गर्ने आयोजनाहरूको बारे चासो दिने जनप्रतिनिधिहरू उहाँहरू सबैले यस कुरामा चाहिँ अलि मनन गर्नुपर्ने अवस्था चाहिँ देख्छु।
हामी कुराकानीकै क्रममा रहेका छौं आदरणीय श्रोताहरू। आजको अन्तर संवादमा हामीले चालू आर्थिक वर्षको बजेट कार्यान्वयनको अवस्था, आगामी योजना, आर्थिक वृद्धि र विकासमा गरिनुपर्ने पहलहरू लगायतका विषयमा केन्द्रित भएर राष्ट्रिय योजना आयोगका सदस्य डाक्टर प्रकाश कुमार श्रेष्ठसँग कुराकानी गरिरहेका छौं। हुन्छ, कुराकानीको क्रमलाई अब थप अगाडि बढ़ाउ। अहिले अब वैदेशिक अनुदानहरू पनि आउने हो कि होइन भन्ने कुराहरू पनि उठिरहेका छन्। वैदेशिक सहायता अनुदान पनि घट्ने हो कि भन्ने चिन्ता पनि एक किसिमबाट व्यक्त भइरहेको छ। राजस्व संकलनमा संकुचन भइरहेको कुरा त हामीले गरि नै सक्यौं। अब कतिपय सहायता र अनुदान दिने राष्ट्र आफैमा पनि समस्यामा रहेका छन्। अब बजेटको स्रोत जुटाउने सवालमा कसरी अगाडि बढ्न सकिन्छ, जबकि हामीले अर्थतन्त्रको आन्तरिक सूचकमा आएका समस्याबारे छलफल पनि गरिसकेका छौं।
हो, पक्कै पनि हामीलाई आवश्यकता आकांक्षा बढी नै छन्। हामीले गर्नुपर्ने कुराहरू धेरै छन्। हामी अल्प विकसित छौँ, विकासशील देश बन्दैछौँ। हाम्रो भौतिक पूर्वाधारदेखि लिएर आर्थिक सामाजिक विकासमा थुप्रै कुराहरू गर्नुपर्ने छ। त्यसको लागि ठूलो बजेटको आवश्यकता, बजेटको खाँचो छ। तर फेरि अर्कोतर्फ हामीले स्रोत हेर्नुपर्ने हुन्छ। हाम्रो त्यसको स्रोत कहाँबाट आउँछ त तपाईँले उल्लेख गरे जस्तै राष्ट्र एउटा अहिले पनि 12-13% वृद्धि छ। अब हामी त्योभन्दा थप कति वृद्धि गर्न सक्छौँ भन्ने कुरा छ। अहिले पनि राष्ट्र र जिडिपी कुल राष्ट्र उत्पादनको अनुपात दक्षिण एसियामै माथि छ भन्ने छ। अब त्यसले गर्दा हाम्रो राष्ट्रको क्षमता कति छ, कति थप राष्ट्र उठाउन सक्छौँ भन्ने कुराहरू पनि छन्। सँगसँगै हाम्रो धेरै अहिलेसम्मको बजेटमा खास गरी पुँजीगत खर्च हेऱ्यो भने वैदेशिक सहयोग आन्तरिक ऋणमा नै बढी निर्भर छ। अहिले आन्तरिक ऋण उठाउन सक्ने अलिकति ब्याङ्किङ प्रणालीमा तरलता भएको हुनाले त्यो सहज छ। तर वैदेशिक सहयोगको सन्दर्भमा वैदेशिक ऋण अनुदान त हाम्रो घट्दै गएको स्थिति छ, वर्षेनी कम कम हुँदै गएको स्थिति छ। अब हामी एलडिसी ग्रेजुएसन भएपछि त्यसमा थप असर पर्ने देखिन्छ। अर्कोतर्फ अनुदान मात्रै होइन, वैदेशिक ऋणको सवालमा एकातर्फ हाम्रै क्षमताले पनि वैदेशिक ऋण लिन नसकिरहेको स्थिति छ। हामी वैदेशिक सहयोगमा सञ्चालित आयोजनाहरू परियोजनाहरूको समयमै कार्यान्वयन गरी त्यसको रिइम्बर्समेन्ट माग्न नसकिरहेको माग्न होइन नसकेको स्थिति छ भने अर्कोतर्फ नयाँ लोनहरू लिनको लागि हामीसँग परियोजना तयार हुनुपर्छ, आयोजना तयार हुनुपर्छ। अहिले एकातर्फ विश्वको राजनीति नै नयाँ ढङ्गले अगाडि बढिरहेको स्थिति छ, वैदेशिक सहयोगहरू कमी हुने स्थिति छ, हामी त देखिरहेका पनि छौँ। अहिले पछिल्लो घटनाक्रमहरू त्यसरी अगाडि बढिरहेको स्थिति छ। त्यसले गर्दा हाम्रा आगामी दिनहरू स्रोत व्यवस्थापनको हिसाबले चुनौतीपूर्ण छ। त्यसले गर्दा जे जति स्रोत छ त्यो स्रोतलाई प्राथमिकता दिएर हामीले गर्नुपर्ने अत्यावश्यक ठाउँमा पहिला गरेर त्यसको प्रतिफल आउने गरी अघि भने जस्तै पुँजी निर्माण हुने गरी, पुँजी निर्माण हुन सक्यो, हामीले गरेको खर्चले भोलि प्रतिफल दिने स्थिति भयो भने चाहिँ फेरि आन्तरिक रूपमा नै भोलि थप स्रोत परिचालन गर्न सकिने हुन्छ। त्यस कारणले हामीले आयोजनाहरू छनौट गर्दाखेरि लहरको भरमा, इच्छाको भरमा मात्रै नभएर त्यसको प्राविधिक आर्थिक विश्लेषण गरेर साँच्चै यसले अर्थतन्त्रमा योगदान दिन्छ, अर्थतन्त्रमा उत्पादन र उत्पादकत्व बढाउन सहयोग पुर्याउँछ भने त्यस्ता आयोजना मात्रै वास्तवमा हामीले एकदम चुनौतीपूर्ण ढङ्गले गर्नुपर्नेछ। किनभने हामीसँग स्रोतको अभाव छ र जति जति स्रोत छ त्यो स्रोतलाई सही प्रयोग गर्नुपर्ने स्थिति छ। यस सम्बन्धमा बजेट तर्जुमा गर्दा, बजेटको प्रस्ताव गर्दा, बजेट संसदबाट स्वीकृत हुँदाखेरि जुन एप्रुभ गर्ने संसदबाट पास हुनुपर्ने हुन्छ, सांसदज्यूहरूले माननीय ज्यूहरूले पनि यस कुरालाई बुझ्नुपर्ने स्थिति चाहिँ छ।
यो मध्यकालीन खर्च संरचनाको अवधारणालाई राम्रोसँग अवलम्बन नगर्दा बजेट विनियोजन कार्यान्वयनमा समस्या भयो भनेर अर्थतन्त्रका विज्ञहरूले बताउँदै पनि आउनु भएको छ। हाम्रोमा मध्यकालीन खर्च संरचनाको अभ्यास पनि धेरै भएको छैन, शुरू भएको। यसको अभ्यास के कस्तो छ र यसलाई प्रभावकारी बनाउन चाहिँ कसरी अगाडि बढ्नु पर्ला?
अब यो मध्यमकालीन खर्च संरचना कानून त अब केन्द्रदेखि स्थानीय तहसम्म बनाउनु पर्ने व्यवस्था छ। र यसको मस्कर यसको उद्देश्य बुझ्न नसक्दा हामी मध्यमकालीन खर्च संरचना पनि बनाइरहेका हुन्छौँ, सँगसँगै फेरि बहुवर्षीय स्रोत सुनिश्चितताको काम पनि गरिरहेका हुन्छौँ। वास्तवमा एमटिएफले 3 वर्षीय रोलिङ ढङ्गले बजेटको व्यवस्था गर्ने, खास गरी महत्त्वपूर्ण प्रोजेक्ट परियोजनाहरू आयोजनाहरू कारण सुरु भइसकेपछि त्यसमा बजेट अभाव नहोस् भन्ने हिसाबले एमटिएफको व्यवस्था भएको, त्यसले चाहिँ केही परिणाम दियोस्, रिजल्ट आओस्, आउटकम आओस् भन्ने हिसाबले गरिएको। तर पछिल्लो समय अब अलिकति त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकिरहेको स्थिति छ। त्यसमा पनि अब सङ्घीय तहमा र प्रदेश तहमा अलिकति यो राजनीतिक अस्थिरता, सरकार परिवर्तन भइरहने गर्दाखेरि अघिल्लो सरकारले राखेका योजना परियोजनाहरूमा लाई नयाँ आउने सरकारले परिवर्तन गर्ने, नयाँ राख्ने, आफ्नो निर्वाचन क्षेत्रमा आधारित भएर राख्ने गर्दाखेरि कतिपय हिजोका आयोजनाहरू कार्यान्वयन हुन नजाने, अदरकल्चो हुने जस्ता समस्याहरू देखा परेका छन्। वास्तवमा एमटिएफ प्रभावकारी ढङ्गले कार्यान्वयन गर्ने हो भने सही ढङ्गले आयोजना छनौट गरेर अनि एमटिएफ मार्फत बजेटको सुनिश्चितता गरेर निश्चित समय अवधिभित्र आयोजनाहरू कम्प्लिसन गर्ने, त्यसको कार्यान्वयन सम्पन्न गर्ने हो भने मात्र हामीले प्रतिफल पाउन सक्छौँ। त्यस्तो हुन सकेका छैन। वास्तवमा यस सम्बन्धमा यस सम्बन्धका सरकारवालाहरूले त्यसको मर्म चाहिँ बुझ्नुपर्ने हुन्छ। अलिकति बढी पोलिटिक्स मात्रले मात्रै हुँदैन, अलिकति प्राविधिक पक्षलाई पनि ध्यान दिनुपर्छ जस्तो लाग्छ।
चालु खर्च र पुँजीगत खर्चको अनुपात मिलेको छैन भनेर विगतदेखि नै अर्थतन्त्रका विज्ञहरूले पनि भन्दै आउनु भएको छ, सरकारले पनि यो कुरालाई मनन गर्दै आएको छ। पुँजीगत खर्च व्यापक बढाउनुपर्छ भनेर हरेक वर्ष घोषणा गरिन्छ, तर व्यवहारमा चालु खर्चकै बोझ विभिन्न प्रकारले बढ़िरहेको छ। अनुपातमा पुँजीगत खर्चको अवस्था नबढ्दासम्म पुँजी सिर्जना हुने कार्यहरू हुन सक्दैनन् भन्ने मान्यता पनि रहेको छ। यसलाई कसरी हेर्न सकिन्छ? कसरी पुँजीगत खर्चको गरेर पुँजी सिर्जना हुने कामहरूलाई बढाउन सकिएला?
अहिले अब केन्द्रीय सरकारको सङ्घीय सरकारको पुँजीगत खर्च हेर्यो भने अलिक वित्तीय सामान्यकरण दिनुपर्ने कारणले गर्दा समग्र बजेटको कुल खर्चको झन्नै 1/4 भन्दा कम छ केन्द्रीय सरकारको भने। तर हामीले केन्द्रीय सरकारले चालु खर्च अन्तर्गत राखेर दिने वित्तीय सामान्यकरणबाट प्रदेश र स्थानीय तहले चाहिँ त्यसमा पुँजीगत खर्च गरिरहेका हुन्छन्, पुँजीगत काम गर्नको लागि बजेट विनियोजन गरिरहेका हुन्छन्। यसले समग्रमा हेर्दा 3 तहकै सरकारको खर्चहरू जोडेर हेऱ्यो भने झन्नै 1/3 चाहिँ पुँजीगत खर्च भएको स्थिति छ। पक्कै पनि यो बढीभन्दा बढी गर्न पाए राम्रो हुन्थ्यो, तब तपाईँले भने जस्तै यो पुँजी निर्माणलाई सहयोग पुग्थ्यो भन्ने हो। तर हामीले कतिपय चालु खर्चले पनि अर्थतन्त्रमा योगदान दिन्छ। हामी चालु खर्चभित्र शिक्षकहरूको खर्च छ, स्वास्थ्य कर्मीहरूको खर्च छ, डक्टरहरूको खर्च छ, अनि नियमावधि कर्मचारीको खर्च छ, त्यसले पनि सरकारी सेवा पुर्याउनमा योगदान दिइरहेको स्थिति छ। हामीले भौतिक निर्माणलाई मात्रै पनि फोकस गरेर हुँदैन, कतिपय सामाजिक विकासको सन्दर्भमा, आर्थिक विकासको सन्दर्भमा भौतिक निर्माणले मात्रै पनि पुग्दैन, त्यो चाहिन्छ, तर त्यो मात्रै सबै कुरा पनि होइन। त्यसले गर्दा हामी अहिले पुँजीगत खर्च कम पक्कै छ, बढाउनु पर्ने हो, तर भएकै पुँजीगत खर्चको पनि प्रभावकारिताको चाहिँ मुख्य कुरो हो जस्तो लाग्छ। हामी जति खर्च गर्छौँ त्यसको प्रतिफल के त भन्ने कुराहरू छ। हामी कतिपय आयोजना परियोजनाहरू सम्पन्न भएर पनि रिटर्न दिन नसकेको, प्रतिफल दिन नसकेको छ भने कतिपय थुप्रै पैसा खर्च भएर अदकल्चो अवस्थामा सम्पन्न हुन नसक्दाखेरि त्यसले दिनुपर्ने सेवा जुन परियोजनाबाट प्राप्त हुनुपर्ने प्रतिफल हो त्यो आउन नसकेको स्थिति छ। त्यस कारणले हामीले सही आयोजना छनौट गर्ने, प्राथमिकता अनुसार प्राथमिकरण गरेर आयोजनाहरू छनौट गर्ने अनि त्यसको समयमै कार्यान्वयन गर्ने। समयमै कार्यान्वयन नहुँदाखेरि कस्तो भइरहेछ भने तपाईँको सुरुमा जति लागत लाग्छ भनेर अनुमान गरिन्छ, कार्यान्वयन गर्दै जाँदाखेरि समय बढ्दै जाँदाखेरि त्यो लागत बढ्दै जान्छ अनि त्यसको लागत बढ्दै गइसकेपछि झन् त्यसबाट पाउने प्रतिफल चाहिँ रेट अफ रिटर्न चाहिँ झन् कम हुँदै जाने स्थिति छ। हामीले त्यस कारण हाम्रो क्षमता, फेरि हाम्रो कार्यान्वयन क्षमता त्यति धेरै पनि छैन, हामीसँग प्राविधिक हिसाबले हाम्रो जनशक्तिको हिसाबले पनि त्यति धेरै कार्यान्वयन क्षमता छैन। जस्तै पुँजीगत खर्च गर्दै गर्दाखेरि हाम्रा निर्माण व्यवसायीहरूको क्षमता पनि त्यस्तो धेरै काम गर्न सक्ने छैन। अहिले पनि कतिपय कामहरू ठेक्का लाग्छ अनि ठेक्काहरू समयमा सम्पन्न हुँदैनन्, अनि निर्माण व्यवसायीहरूको तर्फबाट पनि कमी कमजोरीहरू देखिरहेको स्थिति छ। कतिपय निर्माण व्यवसायीहरूको गुनासाहरू सुन्दा उहाँहरूलाई पनि जनशक्तिको अभाव भएको पनि सुन्नमा आउँछ। यी इत्यादिले गर्दाखेरि हामी चाहे जति हाम्रो आवश्यकता भए जति हाम्रो आकाङ्क्षा भए जति सबै काम गर्न सक्दैनौँ। त्यस कारणले गर्दा प्राथमिकता तोकेर बिस्तारै कर्मसँग गर्दै जानुपर्छ। हामीले थालेका काम सम्पन्न गर्ने अनि पुनः फेरि नयाँ काम थाल्ने त्यसलाई पनि समयमै सम्पन्न गर्दै अगाडि बढ्यौँ भने त्यसको प्रतिफल पनि पाउँछ। तर हामी धेरै काम थाल्ने तर कुनै पनि काम सम्पन्न नगर्दाखेरि खर्च हुने, त्यसको प्रतिफल नआउने र अर्थतन्त्र अगाडि बढ्न नसक्ने स्थिति हुन्छ। त्यसले गर्दा हामी पुँजीगत खर्च थोरै भयो भन्नेमा चिन्ता भन्दा पनि पुँजीगत खर्च कसरी प्रभावकारी ढङ्गले खर्च गर्ने, सही ठाउँमा खर्च गर्ने, जहाँबाट हामीलाई प्रतिफल आओस्, अर्थतन्त्रमा योगदान पुगोस् भन्नेतर्फ अहिले तत्काललाई बढी सोच्नुपर्छ जस्तो लाग्छ।
हुन्छ, यहाँको महत्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद।
धन्यवाद, अवसर दिएर केही कुरा राख्ने मौका दिनुभएकोमा रेडियो नेपाल र तपाईँलाई पनि धन्यवाद।
आदरणीय श्रोताहरू, आजको अन्तरसंवादमा हामीले चालू आर्थिक वर्षको बजेट कार्यान्वयनको अवस्था, आगामी योजना, आर्थिक वृद्धि र विकासका लागि गरिनुपर्ने पहल लगायतका विषयमा केन्द्रित भएर राष्ट्रिय योजना आयोगका सदस्य डाक्टर प्रकाश कुमार श्रेष्ठसँग कुराकानी गर्यौं। आजका लागि कार्यक्रमको निर्धारित समय सकिएको छ। प्रविधिमा साथ दिनुहुने राजु थापालाई धन्यवाद। तपाईँको दिन शुभ रहोस्। हवस्त, नमस्कार।